قرآن پاک کی آیات کی روشنی میں تو ہم وراثت کے موضوع کو دیکھ چکے، لیکن ایک ہلکا سا ری کیپ کروانا چاہوں گی کہ مال اور اس کے استعمال کے بارے میں اسلام ہمیں کیا کہتا ہے. کوشش کروں گی کہ بات پوائنٹس میں بالکل سیدھے سیدھے لفظوں میں آپ کے سامنے رکھوں، تاکہ اس موضوع پہ ہمارے ہاں جو خوف اور ہراس پایا جاتا ہے اور بہت سارے لوگ اس موضوع کو سمجھ نہیں پاتے، تو اس کی حقیقت کو سمجھ سکیں. پہلی بات یہ ہے کہ انسان کو اللہ تعالیٰ نے جو مال دیا ہے یہ اللہ تعالیٰ کی رحمت ہے. مال کو برا نہیں کہنا چاہیے. اس کو قیامن کا لفظ بول کر سورۃ نساء میں زندگی کی بقا کا ذریعہ بھی بنا دیا. فی زمانہ کوئی بھی انسان ایسا نہیں کہ جو مال کی اہمیت کا انکار کرے. یہ سوچ لینا کہ ہمارے پاس کچھ بھی نہ ہو اور ہم بس مسجدوں میں بیٹھ جائیں یا دوسروں سے مانگ تانگ کے گزارا کریں، یہ بالکل اسلامی سوچ نہیں ہے. اسلام نے کسب حلال کو عبادت کہا، اور اپنے مال کو بچاتے ہوئے اگر کوئی مارا جاتا ہے تو اس کو شہید تک کہا، اور القاسب حبیب اللہ کہہ کر محنتی اللہ کا دوست ہے. اس کے ذریعے سے رغبت دلائی کہ انسان حلال طریقے سے مال کمانے کی پوری کوشش کرے. ہاتھ توڑ کے بیٹھ جانا، گھر میں صرف گھر والوں پہ تنقید کرتے رہنا، یہ کوئی صحت مند اصول نہیں ہے. تو پہلی بات جو ان ساری باتوں سے ہم نے دیکھی کہ ایک مسلمان مرد کو اپنی زندگی میں حلال اور جائز طریقوں سے مال کمانے کی کوشش کرنی چاہیے، اور اس کو عبادت سمجھ کے کرے، اور اس کو دوسروں کے آگے ہاتھ نہ پھیلانے کی نوبت آ جائے اس حال سے کرے گا، انشاءاللہ تعالی یہ مال کمانا بھی اس کے لیے عبادت کا ذریعہ بنے گا. دوسری بات یہ کہ اللہ تعالی نے مرد کو چونکہ اس بات کی ذمہ داری دے دی، تو عورت کو اس مشکل میں نہیں ڈالا. یعنی عورت کے کام کرنے کی کیا حیثیت ہے کہ عورت کو اسلام نے یہ بوجھ نہیں ڈالا کہ اگر تم کما کے نہیں لاؤ گی تو تمہیں گناہ ہوگا، کل پوچھا جائے گا تم نے اپنے شوہر کو کیوں نہیں دیا، بچوں کو کیوں نہیں دیا. میں اس کو سمجھتی ہوں کہ اسلام نے عورت کو ایک گفٹ دیا، یہ ایک رائٹ، ایک ایزی جاب دی ہے کہ تم نہ کرو، تمہاری ضرورت نہیں ہے، کیونکہ تمہارے ذمہ کتنا بڑا کام ہے جو مردوں کے ذمہ نہیں، اور وہ نسلوں کی پرورش ہے. بچے کی پیدائش سے لے کے تربیت کے سارے مراحل بذات خود ایک فل پروجیکٹ ہوتا ہے اور فل ٹائم پروجیکٹ ہوتا ہے. اس کے باوجود جو خواتین جاب کرتی ہیں اپنے کسی پروفیشن کے طور پہ یا مردوں کی ہیلپ کے صورت میں، پھر اس کی کیا اہمیت ہے؟ کیونکہ جب ہم ایک ایکسٹریم پہ جاتے ہیں تو پھر ساتھ ہی یہ سوچتے ہیں کہ عورت کا جاب کرنا حرام ہے، اور ایسی عورتیں جو گھر کے لیے باہر نکلی ہیں وہ کوئی حرام فیل کر رہی ہیں. تو اس کو بھی ذہن میں رکھ لینا چاہیے، وہ عورت جس کو ضرورت نہیں ہے کسی بھی ایسی چیز کی کہ وہ اپنے آپ کے لیے اپنے آپ کو مشکل میں ڈالے، قناعت کرتے ہوئے شوہر کے کمال پہ اللہ تعالیٰ کی رحمت سے صبر کرتے ہوئے اگر وہ گھر بیٹھتی ہے تو پسندیدہ عمل یہی ہے. کیونکہ عورت بہرحال عورت ہے، جب گھر سے باہر اور گھر دونوں کی ذمہ داریاں اس کے کندھوں پہ آتی ہیں تو اس کا بھی نقصان شوہر اور گھر والوں کو ہی ہوتا ہے. کہ جب بوجھ زیادہ ہوتا ہے، چڑچڑاپن آ جاتا ہے، سارے دن کی تھکی ہوئی عورت جب گھر آئے گی تو پھر وہ اس طرح کے ناز نخرے نہیں دیکھ سکتی جو ایک ہاؤس وائف دیکھتی ہے. تو جو خواتین جاب کر رہی ہیں نا، بس آپ یہ سوچ لیں کہ انہوں نے اپنا یہ حق چھوڑ دیا ہوا ہے، بس یہ بات ہے. یعنی اللہ نے تو ایک حق دیا تھا، ایک تحفہ دیا تھا، وہ ایکسیپٹ نہیں کر رہی، بس اس کے بعد نہیں ہے. کوئی کرتا ہے اس میں وہ سارے تقاضے پورے کیے جائیں جو ایک عورت کی گھر سے نکلنے کی حدود ہیں، وہ ساری پابندیاں اپنائی جائیں. اور مثال ہے کہ کچھ کام ایسے ہوتے ہیں کہ جو عورتوں کے ہی کرنے کے ہوتے ہیں، مثلا لیڈی ڈاکٹر ہیں، کوئی اس نیت سے کرتی ہے کوئی عورت یہ کام کہ چلے میں بھی باہر نکلوں تاکہ دوسری عورتوں کو فائدہ ہو. مسلمان عورت اگر ڈاکٹر بنتی ہے تو باقی دوسری مسلمان عورتوں کو لینگویج بیریئر وغیرہ نہیں ہوتا، تو انشاءاللہ اس میں کوئی حرج نہیں ہے. عورت پہ ذمہ داری نہیں ہے کام کرنے کی، لیکن اگر وہ ساری چیزوں کو سامنے رکھتے ہوئے کرتی ہے جس میں گھر کی ذمہ داریاں بھی نبھا لے اور باقی چیزوں کو بھی رکھے، تو انشاءاللہ اس کی اجازت ہے. پھر اس کے بعد یہ ہے کہ جو مال انسان کماتا ہے اس کے خرچ کے عموماً دو طریقے ہوتے ہیں. ایک خرچ وہ ہے جو ذاتیات پہ لگتا ہے، زندگی گزارنے کی چیزوں پہ، اور دوسرا وہ ہے جو دین کے لیے لگے گا. پہلی وہ چیز جو مال کا استعمال اپنی ذات یا گھر یا بچوں پہ لگتا ہے، یہ ہے ذمہ داریوں کا خرچ. مثلا گھر کا خرچہ، کھانا پینا، گروسری، دوا دینی، لانا، گھر کے اندر استعمال کی چیزیں، اس کے اوپر کیسے خرچ کرے گا کوئی؟ جیسی ضرورت ہوگی۔ بچوں کی ضروریات مختلف ہو سکتی ہیں، ایک زیادہ کھاتا ہے، ایک کم کھاتا ہے، ایک بڑا ہے، ایک چھوٹا ہے، ایک اسکول میں پڑھتا ہے، ایک کالج میں پڑھتا ہے۔ اس میں اسلام نے کوئی ہارڈ اینڈ فاسٹ رول نہیں دیا کہ اپنے دو چار بچوں کے اندر تم انصاف اس حد تک کرو کہ ایک ایک پینی کا حساب اس میں رکھو، اور اس میں کبھی برابری ہو نہیں سکتی۔ مثلا ایک شخص بیمار ہوا، آپ کا بچہ، آپ گئے اس کے لیے 100 کرون کی آپ نے دوا لے لی، تو کیا آپ دوسروں کو بھی زبردستی کہیں گے کہ تم بھی بیمار ہو جاؤ اور تمہیں بھی 100 کرون کی بھی دوا لے کے دوں ورنہ انصاف نہیں ہوگا؟ ایسا نہیں ہے۔ بچوں پہ خرچ کرنے میں ہمیشہ ضروریات کو دیکھا جائے گا۔ پھر اس کے بعد دوسری چیز، اگلی چیز دیکھیے کہ شادیوں کے موقع آ جاتے ہیں، اس میں بھی ضرورت کے مطابق خرچ ہوگا۔ مثلا کسی کی 2-4 بیٹیاں، اب ایک بیٹی جس گھر میں جا رہی ہے اس مرد کی حیثیت نہیں، یا کوئی ایسے حالات ہیں، یا جو سو آن فی زمانہ معاشرے میں چیزیں چلتی ہیں، وہ ایکسپیکٹ کرتے ہیں کہ یہ لڑکی اپنے ساتھ ہی زیادہ سامان لے کے آئے۔ اس کے برعکس دوسری بچی کا نکاح کسی دیندار گھرانے میں ہوتا ہے، وہ کہتے ہیں ہمیں ایک پینی نہیں چاہیے، یہ تو ہماری ذمہ داری ہے، ہم اس کے سونے کے لیے پلیں خریدیں گے، ہم اس کے لیے برتن دیں گے، کیا ہمارے گھر میں ایک بندے کی بھی گنجائش نہیں؟ اب یہ کہتے ہیں کہ ہمیں کچھ نہیں چاہیے۔ ٹھیک ہے، پہلی شادی پہ اگر آپ کا زیادہ خرچہ اٹھ گیا تو دوسری پہ ذرا کم بھی اٹھ جائے گا تو کوئی بڑی بات نہیں ہے۔ تو مختصر بات کیا ہوئی کہ گھر داری کے معاملات میں بچوں، بیوی اور رشتہ داروں پہ دیتے وقت ضروریات کا خیال رکھا جائے گا۔ دوسری چیز جو انسان اپنی زندگی میں خرچ کرتا ہے، جو اس کے اوپر اللہ تعالیٰ نے ذمہ داریوں کی صورت میں ڈالی ہے، وہ زکوٰۃ ہے۔ زکوٰۃ وہ مال ہے جو دین کے نام پہ کرنا ہی کرنا ہے، ریلیجسلی بننے کی ڈیوٹی ہے، اور اس کا نصاب مقرر ہے۔ ہر سال میں وہ چیز جو آپ کے پاس ایک سال تک رکھی رہی، اس کے اوپر 2.5%، 2.5% جو ہے وہ اللہ کے نام پہ دے دیا جائے گا، جس کے مسائل پھر الگ سے دکھتے ہیں۔ اس کے بعد اب جو انسان کے پاس بچتا ہے، ضروریات اور زکوٰۃ کے بعد جو چیز انسان کے پاس بچتی ہے، اس کو سیونگز کہتے ہیں، بچت ہے۔ کیا اسلام منع کرتا ہے سیو کرنے سے؟ منی ہرگز منع نہیں کرتا، بلکہ ایک وہ روایت جو نبی صلی اللہ علیہ وسلم سے بہت ہی پیاری ہمیں ملتی ہے کہ ایک دفعہ خشک سالی تھی اور پوری فصلیں خشک ہو رہی تھیں، کھیت خشک تھے، کہ ایک شخص کہیں سے گزرتے ہوئے اس نے بادلوں میں نام سنا ایک شخص کا کہ فلاں کے باغ میں جا کے برسو، اسقی فلانن، فلاں کے کھیت میں برسو۔ وہ بڑا حیران ہوا کہ سب کی بجائے صرف اس کا نام کیوں لیا گیا۔ چل پڑا، دیکھا کہ بادل کا ٹکڑا ایک خاص جگہ برسا، وہاں پانی کا ایک نالا بنا، پھر وہ نالی بنتی بنتی ایک کھیت کے اندر جا کے پانی ڈالنے لگی۔ یہ انتظار میں بیٹھ گیا کہ جب یہ مالک آئے گا تو اس سے پوچھوں گا، بھائی تمہارا کیا عمل ہے، باقی سب کے کھیت خشک ہیں اور تمہارے کھیت کو قدرتی طور پہ پانی دیا جا رہا ہے۔ مالک آ گیا، پوچھا بھائی میں نے تمہارا نام کیا ہے؟ جب اس کا نام پوچھا، وہی نام تھا جو اس شخص نے بادلوں میں سنا، اور یہ صحیح بخاری کی روایت ہے، کوئی شبہ بھی نہیں کر سکتا کہ بادلوں میں نام کیسے ہوگا، اللہ جو چاہے جس کو سنوا دے۔ خیر، نام جب سنا تو اور بھی اس کو ایکسائٹمنٹ ہوا، کہا اچھا تمہارا نام تو میں نے ابھی بادلوں میں سنا ہے، تم بتاؤ تمہارا عمل کیا ہے، کیا کرتے ہو جس کی وجہ سے آج اللہ تعالیٰ نے تمہارے لیے یہ انتظام کیا؟ تو اس نے کہا کہ بس میری ایک چھوٹی سی عادت ہے کہ جب اس باغ کی فصل کٹتی ہے تو میں اس کے 3 حصے کرتا ہوں۔ ایک حصہ میں اپنے گھر، بچوں، بیوی، ذمہ داریوں پہ لگاتا ہوں، جو ہر انسان کی لائیولی ہوڈ ہوتی ہیں نان اور نفقے کے طور پہ، جس میں سب کا، رشتہ داروں کا حق بھی آ گیا۔ دوسرا حصہ جو ہے میں اسی باغ کے اندر اگلے سال کے لیے انویسٹ کرنے کی نیت سے چھوڑ دیتا ہوں، کچھ بیج خرید لے گا، کچھ کھاد لے لے گا، کوئی پانی کا بل دے گا مثلا، ٹھیک ہے، وہ مال اگلے سال کا کیپیٹل بن گیا، راس المال بن گیا۔ اور جو تیسرا حصہ ہے یہ میں اللہ کے راستے میں دے دیتا ہوں، مسکینوں کو، یتیموں کو، کہا بس تیری یہ بانٹ اللہ کو پسند آئی۔ تب آپ دیکھیے اس میں 1/3 بچا رہا ہے نا وہ شخص، تو مسنون اور بہترین عمل بھی یہ ہے کہ جب بھی کسی عورت کے ہاتھ میں پیسہ آئے، شوہر کی طرف سے گھر کے خرچ کا، یا مرد جب کماتا ہے، جاب کرتا ہے، بزنس کرتا ہے، تو اس میں کچھ نہ کچھ ضرور سیو کرے، یہ بری بات نہیں ہے۔ مشکل حالات آ سکتے ہیں، ہر وقت دوسرے سے تو نہیں مانگیں گے، اور اسلام نے ہاتھ پھیلانے سے تو بہت ہی زیادہ انسان کو پیچھے رکھا، تو لہٰذا سیونگز جو ہوتی ہیں اس کی جائز ہے۔ اب سیونگز کے استعمال کی جو ہوتی ہیں نا، وہ 3 قسمیں ہیں۔ پہلی قسم کیا ہے؟ زندگی میں خرچ کر دیا جائے، اور دوسری 2 اقسام کیا ہیں جو مرنے کے بعد خرچ کیا جائے۔ زندگی میں خرچ کرنے کی کیا؟ پہلی بات ہے کہ آپ کے پاس کچھ سیف تھا، एक मर्द है, एक औरत है, उसके पास कुछ प्लॉट भी हो सकते हैं, कोई सोना है, कोई चांदी है, सो ऑन वट सो एवर, तो उसको जिंदगी में अगर वो किसी को देना चाहता है ना, तो इसको हिबा करना कहते हैं, एज अ गिफ्ट हिबा कहते हैं इसको। ये जिंदगी में आप ये नहीं कह सकते कि मैंने अपनी जायदाद बांट दी है या मैंने अपनी विरासत बांट दी है, ये इंतहाई गलत जुमला है। बाज़ लोग ये जुमला बोलते हैं कि जी अब अब्बा से को अपनी विरासत बांट दे, तो विरासत का ताल्लुक मरने से है, वारिसा छोड़ा हुआ माल, वहाँ तो आप मौजूद है। ज्यादा से ज्यादा अगर कोई कर सकता है ना अपनी सेविंग्स को हिबा कर दे, हिबा करने में क्या शरायत है, कितना करे, सारा करे, थोड़ा करे, उसकी मर्जी है। अब ये देखिए कि इस हिबा के लिए कोई लीगल लॉ नहीं दिया अल्लाह ताला ने, हाँ मोरल लॉस बहुत से हैं, पाबंदियां हैं। जितना तकवा ज्यादा होगा ना उतना ही हिबा करना इजी भी होगा और आसान होगा। हिबा कैसे होगा, मिसाल दूंगी, अपनी जिंदगी में आप कुछ पैसा डिवोट कर दें, हर माह आप कुछ खास मनी एक खास जगह लगा देते हैं, ये किसी इदारे के लिए जाएगी, ये मस्जिद को जाएगी, ये किसी बेवा का खर्चा जाएगा, ये किसी यतीम की फीस दूंगा, कोई हर्ज नहीं है, आप इसको दीजिए। इसी तरह औलाद को या रिश्तेदारों को, बीवियों में अगर ज्यादा बीवियां हैं तो उनको हिबा करने की शर्त क्या है कि इंसाफ के साथ किया जाए। बस एक शख्स है वो कहता है छोड़ो मर जाऊंगा तो इतने पैसे छोड़ूंगा, इतना माल होगा, बाद में लड़ाइयाँ होंगी, लाओ मैं अपने बच्चों में साथ साथ ही बांट दूँ। बिल्कुल दे, फिर कब दे, कैसे दे, इंसाफ के साथ दे, किसी एक बच्चे को फायदा देने के लिए सारा कुछ उसके नाम ना कर दे। हमारे यहाँ सिर्फ डॉक्यूमेंटेशन के लिए भी माल को बच्चों के नाम लगा दिया जाता है, बाद दफ़ा इनकम टैक्स सेव करने के लिए घर की औरतों के नाम बहुत बड़े बड़े एसेट्स लगे होते हैं, मसला कब उठता है, जूं ही जान निकलती है तो वो तो कहती हैं ये मेरी थी, ये फलां थी, तो उस वक्त पता होना चाहिए कि दी किस नीयत से थी। मसलन बास लोग अपनी ज़िंदगी में अपना घर बीवी के नाम पे खरीदते हैं, ये भी इसी में समझ लीजिए हिबा की कैफियत में इसको आएगा। अब घर लिया आपने, मर्द को लगता है कि अगर मेरे घर नाम 1 करोड़ का घर है तो मेरे ऊपर तो बहुत सारे मसाइल आ सकते हैं, लाओ मैं बीवी के नाम पे ले लूँ। अब वो बीवी का है कि शौहर का है, ये सवाल पैदा होता है। ज़िंदगी भर तो इसकी कोई ज़रूरत नहीं पड़ती, मौका कब आता है, जब खुदा न खास्ता शौहर का इंतकाल होता है। बेगम साहिबा समझती हैं कि ये घर तो मेरे नाम था, ये मेरा है, लिहाजा अब मेरे शौहर की माँ को और उसके बच्चे अगर दूसरी बीवी से हैं, ये इसी से, उनका इसमें कोई हक नहीं है। तो इस सूरत में फिर सही बात क्या होगी कि नीयत को देखा जाएगा। अगर बिलफर्ज आप खवातीन हैं और आपके शौहर आपको कोई चीज़ देते हैं ना, तो फ़ौरन पूछ लें कि क्या ये सिर्फ पेपर्स के लिए है, सिर्फ आप वक्ती तौर पे दे रहे हैं, या फिर ये मेरी हो गई। जैसे शादी के मौके पे औरत को जेवरात मिलते हैं ना, उसमें भी मसला होता है, वो भी पूछ लिया जाए तो बेहतर होता है। बाज़ लोग अपना नाम बनाने के लिए बरी के नाम पे बहुत बड़े बड़े जेवरात लेके आते हैं और जोड़े लेके आते हैं, और जू ही तलाक का मौका आता है तो कहते हैं वापस कर दो। तलाक ना भी हो, जरा अगली नंद की शादी आ गई तो उसमें से सास ने एक सेट ले लिया, दूसरी की आई तो तीसरे से ले लिया। तो इंसानी मामलात में, माली चीज़ों में बहुत क्लियर बात होनी चाहिए, स्ट्रेट फॉरवर्ड। अगर आपको शादी में किसी ने कोई 20-25 तोले दिया तो मियाँ से पूछ लें कि ये मेरा है या आपने मुझे दिखाने का दिया है। अगर ससुराल वाले दिए तो उनसे भी पूछ लेना चाहिए, इसमें कोई शर्म की बात नहीं है। कि अब ये नहीं कि लड़की जाती शादी से अगले दिन पूछ ले कि भाई ये मेरा है कि नहीं है, इसमें बिल्कुल क्लियर बात होनी चाहिए। असूलन तो वो लड़की का ही होना चाहिए, क्योंकि अगर आप सिर्फ इसलिए दिखा रहे हैं कि आपका नाम और नमूद हो जाए तो ये तो और बुरी बात होगी, जब कुछ भी नहीं होगा उसके पास और वो कहेगी कि मुझसे तो वो शादी के 1 महीने के अंदर ही सब कुछ वापस ले लिया गया। ठीक है, फिर अब अगर मर्द कहते हैं कि नहीं मैं तो ऐसे ही तुम्हारे नाम लगा रहा हूँ और ये हम दोनों का मुश्तरका है, या आप और मैं मिलके इसको इस्तेमाल कर रहे हैं, इस सवाल की तो कोई गुंजाइश नहीं, तो आप कहेंगे नहीं गुंजाइश है, ज़िंदगी मौत अल्लाह के हाथ में है, आप इसको नियत के क्लियर के साथ लिखें, और हर चीज़ की लिखत पढ़त होनी चाहिए। अगर सिर्फ नाम का था ना, तो शौहर की वफ़ात की सूरत में फिर वो उसी का वरसा समझा जाएगा, और फिर जैसे बीवी को उसमें औलाद होने की सूरत में 1/8 हिस्सा और औलाद ना होने की सूरत में 1/4 हिस्सा मिलना, वही मिलेगा, और बाकी फिर उसी उस घर के अंदर से 1/6 हिस्सा उस मरने वाले की माँ को मिलेगा, 1/6 हिस्सा उसके बाप को मिलेगा, फिर बाकी जो बचेगा वो बेटियों और बेटों में जैसे भी हिसाब है 2 और 1 का उसमें बांट दिया जाएगा। ठीक है, तो ये है हिबा। इसी तरह कुछ चीज़ें हिबा कैसे की जाती हैं, दीन के नाम पे। मसलन कोई शख्स ये कहता है कि भाई मेरा एक घर है, उसका 10,000 किराया आता है, मैं ये 10,000 मैं नहीं लूंगा, मैं इसको बस ज़रूरियात पे लगा दूंगा, जिसको आपने ज़ुबान में वक्फ करना कहते हैं, इसकी भी इजाज़त है। ऐसी चीज़ भी मरने के बाद उसके माल का हिस्सा नहीं समझी जाएगी, वो डिवोटेड थी, वो डिवोट हो चुकी, उसके ऊपर फिर विरसा नहीं बटेगा। اب اس کے بعد دیکھیے کہ خرچ کی جو دو باقی صورتیں رہ جاتی ہیں نا جن کا مرنے کے بعد سے تعلق ہے، زندگی میں تھا ہبہ، مرنے کے بعد ہے وصیت اور وراثت۔ وصیت کا حکم کیا ہے اسلام میں؟ 1/3۔ زندگی میں آپ سارا کچھ ہبہ کر دیں لیکن مرنے کے بعد آپ کچھ کہتے ہیں کہ اچھا بھی میرے بعد کچھ دیا جائے۔ مثلا میں آپ کو چھوٹی سی ایک مثال دیتی ہوں، ایک خاتون تھی، ان بہت زیور تھا ان کے پاس، خوب پہنی اوڑھی رہتی تھی اور اکثر یہ جملہ بولتی تھی کہ میں نے یہ کہہ دیا اپنے گھر والوں کو کہ جب تک میں ہوں میرے پاس ہے، جب میں مر جاؤں گی تو یہ سارا فی سبیل اللہ دے دینا۔ کیا یہ فیئر ہے؟ یہ فیئر نہیں ہے۔ آپ اپنی زندگی بھر تو دل سے نکال نہیں سکے نا اس کی محبت اور آپ کی چیز، یا پہنے تو کیا آپ وارثوں کو محروم کرنا چاہتے ہیں؟ ایسی وصیت یا ایسا ہبہ جس سے نیت ورثہ کو وراثت سے محروم کرنے کی ہو وہ جائز نہیں ہے۔ آپ کے چلو میں تو رہ ہی نہیں اس گھر میں، اب میں نے اپنے ساتھ قبر میں تو لے کے نہیں جانا، بھئی میرے بعد یہ پورا گھر 10 کروڑ کا جو گھر ہے اس کو جو ہے آپ جا کے حرم میں ڈال دیں چندے میں، یا کسی مسجد میں ڈال دیں میری بلا سے۔ اور عموماً ایسا کب ہوتا ہے؟ جب اپنے قریبی پاس نہیں ہوتے۔ مثلا ایک عورت ہے، اس کے بچے نہیں ہیں، شوہر کی شادی دوسری بھی ہوئی، اس سے بچے ہیں۔ اب یہ گھر عورت کا اپنا گھر ہے، اس کو پیرنٹس سے ملا ہے یا اس کو حق مہر میں ملا ہے یا اس کی اپنی ارننگ ہے۔ وہ سوچتی ہے اگر میں مر گئی تو یہ مال آدھا تو میرا میاں لے جائے گا کیونکہ میرے بچے نہیں ہیں، نہ اس بھی شوہر سے نہ کسی پہلے شوہر سے۔ اچھا آدھا شوہر لے گیا، 5 کروڑ اس کے گھر چلا گیا۔ اچھا اس کے اندر کہ اگر شوہر فوت ہوتا ہے تو اس کے بعد یہ اس کی بیوی دوسری کو مل جائے گا، پھر دوسرے بچوں کو جائے گا۔ تو بہتر ہے کہ میں اس شوہر کو اس سے محروم کرنے کے لیے یہ کہہ دوں کہ جب تک تو میں ہوں یہ تو میرا ہے، اور آج میں مروں تو کل اس کی چابیاں پکڑ کے آپ کسی دین کے ادارے میں دے دیں، تو آپ یہ نہیں کر سکتے۔ بعض دفعہ جہاں سگے سوتیلے بچے بہت سارے ہوتے ہیں، بہنوں بھائیوں میں ایسے معاملات ہوتے ہیں تو اس طرح کی باتیں کی جاتی ہیں، وہ نہیں ہے۔ یہ کرنا تھا تو زندگی میں کیجیے، کر دیں اپنا ریوارڈ کہ یہ میرا گھر ہے، میں اپنی زندگی میں اس کو اللہ کے دین کے لیے لگا رہی ہوں۔ اس میں ضروری نہیں ہوتا کہ آپ چابیاں جا کے کسی کو پکڑا دیں، آپ یہ بھی کہہ سکتے ہیں کہ میرا گھر وقف ہے، میں ادھر دین کا کام کروں گی۔ ایک خاتون ہے بہت ہی اچھی، ان کی مجھے مثال لگتی ہے، اللہ نے ان کو بہت بڑا گھر دیا ہوا ہے، اللہ تعالیٰ عافیت سے رکھے اور حلال سے سب کو ہی دے۔ دنیا بھر کا انہوں نے ساز و سامان اس میں جمع کیا ہوا جہاں سے وہ لا سکتی تھیں، لیکن جب اللہ نے دل بدلا، قرآن کے قریب آئیں، قرآن سیکھا، پھر ان کو سمجھ آئی کہ یہ کیا۔ وہ اپنے بھائی بہنوں ہی میں لوگوں کو دیکھ رہی تھی کہ ماں باپ کی جائیداد پہ ماں باپ کے مرنے کے 5 سے 10 سال کے بیچ میں بھی ابھی لڑ ہی رہے ہیں، کسی کو بھی یہی نہیں پتا کہ میرا کیا اور تیرا کیا۔ کہنے لگی میں نے بہت سوچا کہ یہ میرا گھر ہے، میرے بعد اگر بچوں کو میں نے ایسے ہی چھوڑ دیا تو یہ تو اسی پہ لڑ لڑ کے مر جائیں گے، تو کیوں نہ میں اس کو کسی نیکی کے کام میں لگاؤں۔ اب انہوں نے کیا کیا کہ اس گھر کے اندر قرآن کی کلاسیں شروع کروائیں، پورا گھر ایک قسم کا مدرسہ بنوا دیا، یعنی سامان بھی تھا، خود بھی تھی اور کچھ وقت اس میں کلاس ہوتی رہی۔ اس سے برکت یہ ہوئی کہ الحمدللہ بہت سارے لوگ آنے لگے، پورا اللہ تعالیٰ نے ان کے گھر میں ایک سیٹ اپ کر دیا، قرآن کا سلسلہ ہوا، سب کچھ چلا۔ اب وہ گھر جس کو وہ اپنا گھر سمجھتی تھیں اس کو انہوں نے اپنے لیے کیا کیا کہ 3 سال کے لیے میں نے اس کو ڈیووٹ کر دیا اس کورس کے لیے۔ ہو گیا کورس، اب الحمدللہ کورس پورا ہوا، اس کا کام آگے بڑھا، اب وہ جو کر رہے ہوں گے ان کو کہیں اور جگہ مل گئی، انہوں نے واپس اس گھر کو اپنا سیٹ کر لیا۔ تو یہ وقتی ہبہ بھی ہوتا ہے، سمجھ رہے ہیں؟ یعنی کسی جگہ آپ کو محسوس ہوتا ہے کہ اسلام کو ضرورت ہے، کہیں جیسے پڑھنے پڑھانے کی ضرورت ہے یا کوئی کام ہے، تو آپ کہہ سکتے ہیں کہ 2 سال کے لیے اپنے گھر کو ڈیووٹ کر دیتی ہوں، چلے سامان دینا بھی پڑا، اٹھانا پڑا، دے دیا، بعد میں واپس لے لیں۔ اب ان کا گھر وہ موجود ہے، اب ان کے بچے بھی ہیں، اب ان کے لیے مسنون عمل کیا ہے، پسندیدہ عمل کیا ہے؟ اگر دیکھیے ہمیں تھوڑی سی حکمت مل جائے اور ہم دوسروں کے حالات سے سبق سیکھیں نا، تو بجائے اس کے کہ اپنے بچوں کے لیے ایک بھاری دولت ورثے کے طور میں چھوڑیں، اور زندگی میں بچے جو اب خود کئی بچوں کے باپ ماں باپ ہو چکے ہیں، وہ انتظار ہی کر رہے ہیں کہ کب یہ بابا بابی دنیا سے جائے تو یہ گھر ملے، کچھ آسودگی ہو، آپ زندگی میں برابری کی بنیاد پہ ہبہ کر دیں۔ اس گھر کی قیمت اگر 10 کروڑ ہے، آپ کے 4 بچے ہیں، 2 بیٹے ہیں، 2 بیٹیاں ہیں، واٹ ایور، زندگی میں ان کو برابری پہ دینا پڑے گا، یہ بھی ذہن میں رکھیے گا۔ بیٹے اور بیٹیوں کو اگر آپ دے رہے ہیں، یا اگر صرف بیٹوں کو دے رہے ہیں تو پھر بیٹوں کو بتاؤ، یعنی زندگی بھر میں بچوں کو، اولاد کو جو تحفے دیے جاتے ہیں نا، اس میں برابری کی شرط ہے ایک، اور دوسری ایک شرط یہ ہے کہ کم از کم باقی بچے اس پہ مطمئن ہو۔ مثلا آپ دیکھیں کہ ایک ماں ہے، اس کے 3 بچے ہیں، بیٹے ہیں، 2 بیٹے خوب ویل آف ہیں، اچھی جاب بھی ہے، پڑھے لکھے ہیں، کام کریں، ایک بیچارہ جسمانی عیب ہے اس میں، یا وہ پڑھ نہیں سکا، یا اس ہینڈی کیپڈ ہے، اب اس کے گھر میں خرچہ کم ہے، اب ماں کیا کرے؟ ماں پہلے باقی بچوں کو بھی بٹھائے گی، پھر پوچھے گی کہ بیٹا دیکھو، تم تو اللہ کے حکم سے کھاتے ہو پیتے ہو اتنا ہے، لیکن یہ بچہ، اس سے میرا دل بڑا جلتا ہے، اس کے تو بیٹیاں بھی جوان ہیں اور رب ان کا کچھ نہیں، میرا فلاں گھر جو مجھے باپ سے ورثے میں ملا تھا وہ میں نے کرائے پہ دیا ہوا ہے، اس کا 10,000 کرایہ آتا ہے، کیا تم سمجھتے ہو کہ میں کہہ دوں کہ یہ 10,000 کرایہ اس بیٹے کو ہی دے دیا جائے تاکہ اس کا خرچہ پورا ہو؟ یہ ماں پوچھے گی، ریکویسٹ کرے گی، ایک پرپوزل دے گی، حکم نہیں ہوگا، زبردستی نہیں کی جائے گی، دباؤ نہیں ڈالا جائے گا۔ وہ باقی بھائی بھی اگر ماں نے اچھی تربیت کری ہے تو وہ کہیں گے بالکل بہت اچھی بات ہے۔ اب جب باقی ورثہ تو نہیں، یعنی باقی بچے راضی ہیں، آپ دے دیجئے، کوئی حرج کی بات نہیں۔ مثلا آپ دیکھیے کہ آپ میں سے بہت ساری خواتین جو یہاں رہتی ہیں، اور مجھے امید ہے کہ آپ میں سے بہت ساری پچھلے 20-25 سال سے ہی ناروے میں رہ رہی ہیں نا، اب آپ کی ماں پیچھے ہیں، آپ کی دوسری بہنیں بھی پیچھے ہیں نا، آپ کی ایک بہن ہے جو آپ کی امی کے پاس ہر گرمیوں کی چھٹیوں میں رہنے آتی ہوں گی، اپنے بچوں کو بھی لے کے آتی ہوں گی، جو ہمارے ٹریڈیشن بنے ہوئے ہیں، اور پھر جب وہ آتی ہوں گی تو ماں ان کو جاتے وقت کوئی کپڑے کوئی گھر کی چیزیں دیتی ہوں گی نا، اب آپ تو پچھلے 5 سال سے گئی نہیں، ویسے تو یہاں والوں کو وہ اور ہی بھیج دیتے ہیں، لیکن اگر اس طرح کی باتیں کہ اب آپ کی ایک بہن کو ماں دے رہی ہے اور آپ ادھر ہیں، تو آپ مطمئن ہیں نا، آپ خوش رہیں، ماں پہ کوئی بوجھ نہ رکھیں، تو کوئی حرج کی بات نہیں ہے، ٹھیک ہے؟ تو اس لیے پھر مرنے کے بعد اگر وصیت کرنی ہے تو پھر وصیت کی وہ ساری باتیں جو ہم دیکھ چکے، 1/3 اس کا میکسیمم ہے، اس سے کم پہ کر لیں ٹھیک ہے، نہ کریں تو ٹھیک ہے، اس سے زیادہ کوئی کرے تو کیا ہوگا؟ مثلا $100 تھے اور کوئی کہے کہ اس میں سے $50 کل میرے جو ہیں دے دیے جائے دوسروں کو، تو یہ جائز نہیں ہوگا۔ کیا کیا جائے گا پھر؟ اس کی مثال کوئی کری دے تو بس پھر اس کے اندر سے 33 دیے جائیں گے اور 15 نہیں دیے جائیں گے، کیونکہ 33 جو ہے وہ 1/3 بنتا ہے، تو یہ وصیت کا تعلق ہے۔ پھر وصیت وارثوں کے حق میں نہیں کی جائے گی الا یہ کہ لینے کے بعد کوئی اپنی خوشی سے دے دے۔ تیسری چیز جس کا تعلق وراثت سے ہے، جس کو ہم دیکھ چکے کہ وراثت کے اندر بولنے کی ضرورت ہی نہیں ہے، ایک جملہ لکھ دیں اپنی وصیت میں کہ میرے مرنے کے بعد میرے مال کی، میرے زیور کی، میرے گھروں کی شرعی بانٹ کی جائے گی، میں اس میں ایک لفظ نہیں بولتی، اللہ پہ ڈال دیں، کوئی بھی خدا خفی رکھنے والا، قرآن اور سنت سے مسائل کو اخذ کرنے والا دیندار شخص ہوگا، وہ آپ کے مال کی وصیت جو ہے وہ لوگوں کو جب چیزیں بتا دے گا تو انشاءاللہ تعالیٰ اسے آپ دیکھیں گے کہ آپ کا مال بہترین طریقے سے بڑھ جائے گا، ورنہ آپ دیکھیے کہ بعض دفعہ بہت چیزیں مشکل میں ڈال دیتی ہیں لوگوں کو۔ پھر اس کے بعد آپ دیکھیے کہ وراثت کی چونکہ ہم بات کر رہے ہیں، تو کچھ چیزیں جو وراثت کے ناطے سے آپ کو انشاءاللہ فائدہ مند ہوں گی، کہ وراثت کا قانون تو قرآن پاک میں بالکل واضح اور صاف ہے، کچھ چیزیں جو آپ کو فائدہ دے سکتی ہیں۔ نمبر ایک، وارث کفر پہ نہ ہو، یعنی کافر اولاد کو مسلمان ماں باپ کی اولاد سے حصہ نہیں ملتا، اور اپوزٹ بھی ہے، مثلا ایک لڑکا ہے وہ کنورٹ ہوتا ہے، مسلمان ہو گیا، ماں باپ جو ہیں ابھی تک کفر پہ ہیں، تو اس مسلمان بچے یا بچی کے مال میں سے ماں باپ کو حصہ نہیں ملے گا، یعنی آپ اس کو کہہ سکتے ہیں موانع وراثت، موانع کہتے ہیں مانے کی جمع، یعنی رکاوٹ ہے، وہ چیزیں جس کی وجہ سے وراثت میں حصہ نہیں ملتا، اس میں سب سے پہلی چیز کفر ہے، یعنی وارث یا جس کا مال ہے ان دونوں میں سے کوئی ایک کفر پہ ہو، تو کافر کو مال میں حصہ نہیں ملتا، اور بڑی آسان بات ہے، کیوں نہیں ملتا آپ خود ہی بتائیں، دیکھیے اسلام نے یہ قانون دیا ہے نا وراثت کا، تو جو کافر ہے وہ تو اس قانون کو مانتا ہی نہیں، تو اب اس کو دے کیوں؟ کوئی کافر مر جائے اس کا مال تو اس کا ہی ہے، اس کو تو الگ کر دیں، اس کا تو اسلام پہ کوئی حق ہی نہیں ہے، مسلمان مر جائے تو وہ کافر کو نہیں دے گا۔ دوسری چیز جو ہے نا وہ ہے قتل، وارث یا مرنے والا جو ہے کس ایک دوسرے کا اگر قاتل ہو تو حصہ نہیں ملے گا، مثلا خدا نخواستہ ایک بیٹا اپنے باپ کو قتل کر دیتا ہے کہ یہ تو مر ہی نہیں رہا، لاؤ میں اس کو مار دوں اور اس کے مال کا وارث بن جاؤں، تو وہ پھر ہمیشہ کے لیے اس کے مال سے محروم رہے گا، وجہ صاف ظاہر ہے کہ اس نے اللہ کے ایک قانون کو توڑا اور اس کے ایک حکم کو پیچھے ڈال دیا۔ پھر اگلی چیز اس بارے میں کیا ہے کہ بچے کو ماں باپ کے مال میں سے حصہ ملے گا چاہے وہ بھی دنیا میں بھی نہیں آیا، جنین بولتے ہیں اس کو، فیٹس۔ ایک شخص فوت ہوا، دو بیٹے دو بیٹیاں تھیں اور بیوی پھر پریگننٹ تھی، اور ابھی پتہ ہی نہیں کہ بعد میں بیٹا ہوگا بیٹی ہوگی، کیا کیا جائے گا اس صورت میں؟ انتظار کیا جائے گا ڈیلیوری کا، آپ کہتے ہیں الٹرا ساؤنڈ کرا لیتے ہیں، ڈیلیوری سے کیا پتا لے کون انتظار کرے، تو بعض دفعہ الٹرا ساؤنڈ سے غلط بھی تو ہوتا ہے، انتظار کیا جائے گا، بچہ پیدا ہوگا پھر دیکھا جائے گا کہ وہ بیٹا ہے کہ بیٹی. فرق ہوتا ہے نا حصوں کا, بیٹا ہے تو دو حصے بٹ جائیں گے, بیٹی ہے تو ایک ہے. پھر جب وہ پیدا ہو چکا ہوگا بچہ, پھر اس کے بعد حصے بٹیں گے. بیٹا ہے تو بانٹ دوسری طرح ہوگی, بیٹی ہے تو دوسری بانٹ ہوگی. پھر اس کے بعد اس کو مال کو سنبھال دیا جائے گا اس کا, اور وہ بڑا ہو کے جائے گا. پھر ایک اور چیز کہ جس کو حصہ مل رہا ہے وہ خود بھی زندہ ہو, یہ بڑا اہم مسئلہ ہے. ایک شخص فوت ہوا, اس کے اوریجنلی تو چار بیٹے تھے, لیکن ایک بیٹا زندگی میں مر گیا, اب پیچھے تین بچے ہیں, تو کیا اس شخص کی جائیداد بٹے گی جب, تو وہ فوت شدہ بیٹے کو بھی حصہ ملے گا؟ نہیں ملے گا, یہ تو کھیل ہے نا. ایک تو مر چکا وہ چلا گیا, اب سوال پیدا ہوتا ہے, اچھا ہائے پھر اس کے بچے, مثلا دادا کی جائیداد میں پھر پوتوں کا حصہ ہے؟ پوتوں کا حصہ نہیں. ہاں دادا چاہے تو اس ایک بیٹے کے دو بچے جو اب یتیم ہو چکے ہیں اور پل رہے ہیں کہیں, ان کو وصیت کر کے ان باقی تین بیٹوں سے بھی زیادہ دے دے. ایک دادا یہ کہہ سکتا ہے کہ میں اپنے جائیداد میں سے 1/3 اپنے پوتوں کو دیتا ہوں جن کا باپ دنیا میں نہیں ہے. تو آپ دیکھیں گے کہ یہ باقی بچوں سے زیادہ بن جاتا ہے, یعنی پوری پینسل میں سے ایک تیسرا حصہ پینسل ان کو دے دی, باقیوں کو تو پھر حصے ملیں گے نا, دے سکتا ہے. لیکن براہ راست اس میں کوئی ایسا حصہ نہیں ہوتا کہ جس سے یہ کہا جائے کہ دادے کا حصہ ملے, کیونکہ جو مر رہا ہے اس کو دیکھا جائے گا. پھر اسی طرح آپ دیکھیے کہ ایک بڑا سینسٹیو سا کیس آپ کے سامنے رکھوں. باپ اور بیٹا دو اکٹھے سفر کر رہے تھے, باپ بھی کماتا تھا بیٹا بھی کماتا تھا, اور اللہ تعالیٰ سب کو محفوظ رکھے, دونوں اکٹھے سفر کر رہے تھے. حادثہ ہوا, دونوں زخمی حالت میں ہاسپٹل پہنچ گئے, اور پھر دونوں ہی اللہ کے حکم سے مر گئے. کون کس کی جائیداد لے گا سوچے, باپ کی جائیداد سے بیٹا لے, اور پھر بیٹے کی جائیداد سے اب اس کی بیوی لے اور اس کے بچے لے, یا بیٹے کی جائیداد میں سے باپ لے اور باپ کے ناطے سے پھر دوسرے بھائی لے, فرق پڑتا ہے نا. تو اس صورت میں دیکھا جائے گا دونوں میں سے پہلے کون مرا, دم کس نے پہلے دیے. مثال ہے دونوں ہاسپٹل میں ایڈمٹ ہوئے, وہاں گئے تو باپ کا انتقال پہلے ہو گیا. اب جب باپ کا انتقال ہوا تو وہ بچہ زندہ تھا, چاہے ہاسپٹل میں تھا چاہے وہ ایمرجنسی وارڈ میں تھا. اب جب تین دن کے بعد جو اس کے اندر اس باپ کی جائیداد بٹے گی, ترتیب کیا ہوگی, اب اس کی جائیداد بٹے گی, اس کے حصوں میں سے اس بیٹے کو بھی دیا جائے گا حصہ جو اب فوت ہو چکے, لیکن اس وقت زندہ تھا جب باپ فوت ہوا. اب کیا ہوا, اس باپ کی جائیداد میں سے ایک اچھا خاطر خواہ حصہ اس کو مل گیا. اب آئیں آپ اس بیٹے کی طرف جس کا انتقال بعد میں ہوا ہے, اب اس کی جائیداد بٹے گی. اب اس کی جائیداد جب بٹے گی تو اس وقت اس کا باپ زندہ نہیں ہے, تو 1/6 باپ کا نکل گیا, ٹھیک ہے. پھر اس کو دیکھا جائے گا, اس کی بیوی ہے تو اب اس کے مال میں سے 1/8 ملے گا. فرق کس کو پڑا بھلا, اس بہو کو فرق پڑا, سسر پہلے فوت ہو گیا تو بیٹے کے مال میں سے بیوی کو اس میں سے بھی ملا جو شوہر سسر کا تھا. اور اگر خدا نہ خواستہ کہانی الٹ ہوتی, دونوں طرف دونوں زخمی ہے, بیٹا پہلے مر گیا اور باپ بعد میں مرا, اب کیا ہوگا, جب باپ کی جائیداد بٹے گی نا تو وہ چار بیٹوں میں سے ایک کو پہلے ہی مردہ سمجھیں گے, اس کو نہیں ملے گا, اس میں سے اس کے تین حصے دیے جائیں گے, ختم. اب اس کو دیکھا جائے گا کہ اس کی اپنی کوئی ارننگ تھی تو پھر اس کے مال میں سے, اس کو دیکھا جائے گا جب یہ فوت ہوا تھا تو اس کا باپ زندہ تھا تو پھر اس کو باپ کو بھی ملے گا. آپ سوچ سکتے ہیں کہ یہ کیسی باریکی ہے, کوئی انسان یہ قانون دے سکتا تھا, کتنا پیارا ہے وہ قانون. میں نے کل ہی کسی سے بات کی اور یہی جب باتیں ہم کلاس میں کر رہے تھے اس پہ, تو انہوں نے کہا کہ ہمارے یہاں کے اس ملک کے لاء میں بھی اسی سے ملتی جلتی باتیں ہیں لیکن مختلف ہیں. میں نے کہا مجھے بتائیں, انہوں نے کہا سب سے پہلے اولاد کو دیکھتے ہیں, اگر اولاد ہوتی ہے تو سارا مال اولاد کو دے دیتے ہیں, اور اگر اولاد نہیں تو پھر دین دوسرے پہ, اور پھر اینڈ پہ پیرنٹس پہ آتے ہیں. اسلام کیا کرتا ہے, سب سے پہلے پیرنٹس کو, پھر بیوی کے, دونوں کو دینے کے بعد جو بچے گا وہ اولاد کو دیا جائے گا. تو ان سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے یہ سارے جو کام کہے ہیں بتائیں ہمیں, یہ چیزیں بہت ہی ہمارے ہی فائدے کی ہے, اور اس سے بہت سارے مسائل کو اللہ تعالیٰ نے شروع سے ہی ختم کر دیا جو عموماً بعد میں پیدا ہوتے ہیں. پھر اسی طرح ایک اور چیز کہ شوہر کے مال میں سے جو بیوی کا حصہ ہے 1/8 ہوتا ہے جب اولاد ہو, اور اولاد نہیں ہے تو 1/4 ہے. لیکن اس صورت میں کیا ہوگا, جب ایک سے زیادہ بیویاں ہوں گی, چار تک کی تو اجازت ہے. اب ایک مرد فوت ہوا, اب اس کو کیا کیا جائے گا, تو جو اس کا 1/8 ہے نا, یعنی اس کے اس پینسل کے 8 حصے کریں گے تو ایک حصہ یہ تھا بیوی کا, ایک بیوی ہے تو یہ پورا وہ لے جائے گی, और अगर दो होंगी ना तो ये 1/8 दोनों में आधा आधा जाएगा, तीन होंगी तो इसके तीन हिस्से होंगे और चार होंगी तो इसी के। इसीलिए तो औरतें दूसरी शादी पे चीखती हैं, क्योंकि उनको पता है कि फिर खुदा ना खास्ता शोहर का इंतकाल हुआ तो मेरा हिस्सा भी कम हो जाएगा। लेकिन माँ बाप का फ़र्क है, माँ बाप का 1/6 माँ का है और 1/6 बाप का है। ये चीज़ इसमें हो गई। फिर इसके अलावा आप एक दो चीज़ें और इसमें देख सकते हैं। हाँ जी, एक बहुत दिलचस्प नुक्ता। एक मर्द है, बीवी को तलाक दे रहा है, एक तलाक दी हुई है अभी, फिर दूसरी भी दे दी, अभी तीसरी नहीं दी, तलाक़े रजाई बोलते हैं ना, यानी जिसमें भी रुजू का हक है, इसी दौरान उस मर्द का इंतकाल हो जाए, अब क्या होगा? क्या ये औरत जो अभी इद्दत में है उसकी जायदाद में हिस्सा पाएगी कि नहीं पाएगी? बिल्कुल पाएगी। जब तक तीन तलाक़ें नहीं हो जाती, तलाक़े मुगल्लिसा, तीन तलाक़ें जिसके बाद अब कोई भी पलटने की गुंजाइश नहीं, इस दौरान अगर मर्द फौत हो जाता है तो बीवी उसकी जायदाद में से हिस्सा पाएगी, ठीक है? और फिर इद्दत कौन सी करेगी? बेवगी की इद्दत करेगी। पहले तलाक की इद्दत कर रही थी, अभी एक या दो माह गुजर चुके थे, अभी हक मौजूद था और इस्लाम ने वो तरीका बता दिया कि मर्द के घर में ही रहेगी और सारा मामला रखेगी। लेकिन अब इस सूरत में अगर मर्द का इसी दौरान इंतकाल हुआ तो तलाक इद्दत बदल जाएगी। पहले 3 माह की थी ना आम हालात में, अब 4 माह 10 दिन की हो जाएगी। इसी से कहा जाता है कि ऐसी औरतों को अभी तलाक याफ्ता नहीं कहना चाहिए, बल्कि ये इसके बाद इनके ऊपर और भी बहुत सारे हक मौजूद हैं। तो बहरहाल ये एक छोटा सा रिकैप था, उम्मीद है कि आपके जहन में उठने वाले कुछ सवालात का इसमें जवाब आ गया होगा। फिर भी अगर कोई इससे इस मौजू से ताल्लुक सवाल है तो आप हाथ खड़ा कर सकते हैं। आपका सवाल मैं जो समझी हूँ कि दो बीवियाँ हैं एक मर्द की, दूसरी बीवी के नाम उसने कुछ माल लगाया था ये सोच कर के वापस कर देगी, वो क्यों? शादी हुई तो उसने चीज़ें साथ लगा दी, तलाक हुई बाद में तो उसने चीज़ें मांगी तो उसने चीज़ें नहीं दी, तो वो तो उसने दे दी उसको। इन सारी बातों में याद रखें कि जो चीज़ बुनियाद से गलत होती है ना वो आगे से जाके ठीक नहीं होती, हमारी बुनियादें ही गलत हैं। दो एक्सट्रीम्स है, या तो सारा कुछ बीवियों के नाम लगा देते हैं और या फिर उनको हिस्सा ही नहीं देते। ताल्लुकात में हमेशा ठहराव होना चाहिए, ना इतना गिरो कि झुक जाओ और ना इतना दूर हो कि ना हो। अगर पहले कोई मर्द मोहब्बत में बीवी के नाम पे सारे घर लगा देता है तो फिर उसको लेने का हक ही नहीं है। दिल में कुछ और ज़ुबान पे कुछ और है तो उसकी लिखत पढ़त करें कि दिल में मेरे ये था और ज़ुबान में ये था। और इस पर अल्लाह के कानून को हाथ में नहीं लेना चाहिए। बस लोग इस चीज़ में भी रखते हैं बीवियों को, एक छोटा सा मसला जो रह गया वो मैं बोलती हूँ, इसको सेट कर देंगे। बस दफ़ा शौहर और बीवी दोनों ही कमा रहे होते हैं, जॉइंट अकाउंट होता है घर के खर्च के लिए, अब उस सूरत में क्या समझा जाएगा? ये है ना सवाल बहुत सारे लोग वेस्ट में जो जॉब करते हैं। तो बाज़ लोग तो देखिए कि बहुत पिकी होते हैं, वो अपना अकाउंट अलग रखते हैं, मर्दों का अलग रखते हैं, ठीक है। अगर एक औरत जॉब करती भी है ना तो उसको पूरा इख्तियार हासिल है कि वो अपने माल को अलग रखे, ज़रूरत पड़े तो घर में ले आए, खर्च करे, कोई चीज़ ले आए, फ्रिज ले आए, कुर्सी ले आए, मेज़ ले आए, कोई हर्ज नहीं है। लेकिन बहुत ही अच्छा ताल्लुक है शोहर बीवी का तो एक ही अकाउंट बना हुआ है जिसमें अब फ़र्क ही मिट गया है कि किसका कहाँ से आया। कभी शोहर का ज़्यादा आता है जो बिज़नेस की वजह से और कभी बीवी का ज़्यादा आता है, उसी से खर्च होता है। अब उस सूरत में क्या होगा? तो उस सूरत में अगर दोनों में से जो पहले मरता है, देखा जाएगा कि दोनों में से कौन कितना डालता था हर माह, और अमूमन मर्द का ही ज़्यादा होता है। जो खर्च हो गया वो हो गया। बाज़ औरतें कहती हैं, जैसे किसी का सवाल मेरे पास आया था कि शादी हुई, मर्द ने बीवी को घर दिया हक महर में, अब शादी में तो दे दिया, घर किराए पे चढ़ गया, अब बहुत ही अच्छे ताल्लुकात थे, अब उस घर का किराया हर माह आता रहा और खाते रहे लोग, कुछ साल 8-10 साल ऐसे चले, बाद में अनबन शुरू हुई, तलाक हुई। अब तलाक हुई जब, या पता नहीं बेवगी हुई या क्या हुई, तो उस औरत ने ये क्लेम किया कि पिछले सालों में जितना इन घरों का किराया आके हम सब खा चुके हैं वो मुझे दे शोहर, क्योंकि ये घर मेरा था। तो देखिए ये नाजायज़ मुतालबा होगा। अल्लाह ताला कहते हैं कि जो मामलात खुश फहमी के दौर में हो चुके, अब बुरे दिनों में या दिल मैले होने की सूरत में उसको तो ना लो, क्योंकि वो तो खा चुके, दोनों ने मिलके खाया, एक खामोश समझौते होते हैं घरों में, ख़ानदानों में। तो लिहाजा अगर किसी को अपनी तबीयत में बुखल का शुबा है तो शुरू से ये अलग रखे। लेकिन अगर दोनों का साथ है तो फिर नोट देखा जाएगा कि कौन ज़्यादा कमाता था, किसका कम था। लेकिन सिर्फ अब इस ख्याल से कि बीवी का नाम अपने अकाउंट में डाल दें ताकि मर्द का इंतकाल हो और साथ ही कह दिया जाए ये तो अब सारा बीवी का है, और बीवी का तो अब ये माँ है तो बच्चों को दे देगी, तो माँ बाप को जायदाद में हिस्सा ना मिले। तो जो जिस चोर दरवाजे से इस चीज़ को अलग करेगा उसी के हिसाब से अल्लाह ताला उसके साथ मामला करेगा। एक और छोटी सी चीज़ नोट कर लें, जहाँ विरासत नहीं मिलती गुलामी, जैसे कत्ल कुफर था इसी तरह गुलामी, बाप बेटे में से या बेटा बाप में से अगर कोई एक गुलाम होगा तो उसकी जायदाद में से हिस्सा नहीं मिलेगा, क्योंकि जब गुलाम मरता है ना तो उसकी जो छोड़ी हुई चीज़ें होती हैं वो मालिक की मलकियत होती हैं। फिर इसी तरह एक वो शख्स है जो एक ऐसे मुल्क में रहता है जहाँ कुफर है, यानी काफिर मुल्क में रहता है और हरबी काफिर है, यानी उस मुल्क की किसी मुसलमान मुल्क से लड़ाई हो रही है, जबकि दूसरा अहले इस्लाम के अंदर के किसी मुल्क में रहता है, तो वो दोनों भी एक दूसरे के लिए नहीं रहेंगे, क्योंकि झगड़े बहुत से उठेंगे ना, वो एक दूसरे मुल्क में था ये दूसरे मुल्क में था, तो इस सूरत में भी इस चीज़ को देखा जाएगा। जी आप जी, आपका एक और सवाल बहुत अहम है, क्योंकि हमें तो प्रैक्टिकल चीज़ों को सामने लेना है ना। बस हालात में होता क्या है कि बाप और बेटे मिल के कमा रहे होते हैं, यानी जैसे बशीर सन्स, बशीर एंड सन्स एक दुकान है, अब बाप भी कमा रहे थे, वो बशीर थे, तीन चार बेटे भी कमाते हैं, अब बाप का इंतकाल होता है तो फिर काम का क्या होगा, क्योंकि उनके 6 बेटे हो सकते हैं जिसमें 3 उनके साथ दुकान पे बैठते थे और 3 अभी पढ़ रहे थे। तो उस सूरत में भी देखिए कि असूल क्या है कि जब कोई बेटा अपने बाप के साथ दुकान पे बैठता है ना तो उस बेटे को एज अ पार्टनर अलग रखा जाए। हम तो ये लाड देखते रहते हैं ना, ये भी 20 साल का ये बच्चा है, ये लाडू है, ये 18 का हो गया है, अब इसको नाक नहीं पोंछनी आती, उनको सब कुछ आता है। जो ही एक लड़का बालिग होता है ना 17 18 16 का, जब रुश्त की कैफियत आ गई, बाप के साथ काम करे एज अ पार्टनर काम करेगा, जहाँ भी अकाउंट्स होते हैं जो लोगों के बिजनेस है उनको खूब अच्छी तरह पता है, जो प्रॉफिट आता है उसमें वर्किंग होगी। मिसाल है कि बाप तो इतने साल से वहाँ माल लगा बैठे हुए हैं और बैठ भी रहे हैं। आप देखिए कि मैंने बिजनेस को भी पढ़ा अल्हम्दुलिल्लाह, बिजनेस में 2 चीज़ें होती हैं, एक माल होता है मनी लगती है और दूसरा वक्त लगता है, जो 2 चीज़ों में प्रॉफिट बढ़ता है, एक वो शख्स है जो सिर्फ माल लगाता है, दूसरा है जो सिर्फ पैसा लगाता है, तीसरा एक शख्स है जो पैसा भी लगाता है और वक्त भी लगाता है, टाइम भी देता है, तो जो नफ़ा होगा ना वो तीसरे को दुगना मिलेगा पहले 2 की निस्बत। एक ने सिर्फ माल लगाया उसको माल का हिस्से का नफ़े मिला मिल गया, एक ने वक्त लगाया उसके पास पैसे नहीं है उसको उसका मिलेगा, जो दोनों लगाएगा उस दूसरों का मिलेगा। अब इस सूरत में एक बाप पिछले 10 साल से कारोबार खूब जमा चुके थे, वो पूरी उनकी मेहनत की कमाई थी, जो उसमें सारे एसेट्स हैं ना मनी वो बाप की लिखी जाएगी। बाप वहाँ दिन में 5 घंटे काम करते थे, उनकी 5 घंटे की पे के हिसाब से उनका हिस्सा वर्किंग का डलेगा। अब एक यंग बेटा 18 19 साल का हुआ, वो भी जाके बैठना शुरू हो गया अब्बा के साथ, अब बेटे का अपना माल कोई नहीं, तो दैट मीन जो हर माह प्रॉफिट आएगा ना उसमें उस बेटे का अपना मनी में से कुछ नहीं निकलेगा, लेकिन चाहे तो बाप उसको 2 तरीके से डील कर सकता है, उसको पे दे दे हर माह कि आज तुमने 5 घंटे किया और हर हफ्ते में तुम 20 40 घंटे कर रहे हो, एंड ऑफ द मंथ चलो जो भी फीस जमाना उस मुल्क का हिसाब है 1 घंटे के पैसे लगा के उसको पे दे दे। इस सूरत में क्या होगा कि वो बेटा अपने बाप का मुलाजिम या एम्प्लॉय समझेगा, फिर तो बाप के पैसे में उसका कोई हिस्सा नहीं है, ये एक सूरत होती है। दूसरी सूरत है वो कहते हैं कि नहीं बाप बेटे में ये क्या बात हुई कि करेंगे ऐसे वो करे, भाई तुम भी इसमें शामिल हो, जो भी एंड पे प्रॉफिट आएगा ये तुम्हारी वर्किंग के नाते से जो प्रॉफिट है वो लिखा जाएगा। अब जाहिर है कि बेटे को ज़रूरत के लिए पैसे भी तो चाहिए ना, हर बंदे को ज़रूरियात के चाहिए, बाप पहले भी उसको जेब खर्च देते थे, पहले हो सकता है वो उसको 1000 क्रोन देते होंगे महीने का खर्च, अब बेटा साथ आया कमाने लगा, बाप ने जेब खर्च बढ़ा के 3000 क्रोन कर दिया, अब ये 3000 कहाँ से आ रहा है, क्या उस कारोबार के तो पहले बाप ज्यादा दे रहे हैं ना, तो ये बाप का तोहफा नहीं होगा ये उसका तोहफा होगा। अब एक बाप बेटा जो है वो बाप के साथ 18 साल की उम्र में काम करने गया, 5 साल उसने काम किया, अब वो कितने साल का हो गया, 23 साल का हो गया। अब 23 साल का जब ये हुआ ना तो इससे छोटा भाई जो इससे 5 साल छोटा था अब वो भी दुकान पे बैठने के काबिल हो गया बिलफर्ज, अब आप उसको बिठाएं। अब आप देखें कि ये जो बैठा जिस वक्त तो वो 23 साल वाला पीछे से 5 साल पहले से बिजनेस में था, अब इसका काम आज शुरू हो गया, हर चीज़ लिखी जाएगी। इसीलिए कहते हैं लिखत पढ़त जो होती है ना ये कामयाबी की कुंजी है। कल जब वो बड़ा छोटा काम करे अब इसकी वर्किंग थोड़े साल, अब इसका प्रॉफिट शुरू हो गया, कल खुदा न खास्ता बाप का जब इंतकाल होगा तो हिस्से इस तरह कारोबार के होंगे, जो ज़्यादा देर से काम करा तो उसका हिस्सा अलग कर दें, जो उसके बाद काम कर रहा था उसका हिस्सा अलग कर दें, जो पीछे बचेगा वो बाप के माल में फिर उनमें से फिर बेटों को मिल जाएगा। कौन करता है इतनी बारीकी हमारे यहाँ, पहले जब अच्छे वक्त होते हैं तो कहते हैं क्या करना है, भाई हैं बेचारे, और बाद में वही भाई एक दूसरे का, अल्लाह रहम करे कि बाज़ दफ़ा खून करने पे तैयार हैं। दुआ करें कि विरासत के झगड़े मसले हमारे घरों से, हमारे ख़ानदानों से ख़त्म हो, लोग मरने वाले से नसीहत लें कि हमने भी मरना है, हमें भी जाना है, और इस पे लड़ने की बजाय इसकी फ़िक्र करें कि वो जो कब्र में गया उसके पास क्या है। कल तक वो सेठ साहब थे, वो हाजी साहब थे, वो करोड़ों के मालिक थे, आज कब्र में उनके पास तो गद्दा भी नहीं है। इस पे लड़ते हो, इस पे झगड़ते हो, तो लिहाजा इन सारे मामलात में रखा जाएगा हर चीज़ को सामने जो अल्लाह ताला ने हमें बता दी है। अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है कि बात कुछ वाज़े हो गई। सुब्हान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। क्योंकि इस पे बातें पूछेंगे तो सवाल और भी माशाल्लाह बहुत से बन सकते हैं, लेकिन वही बात है कि अभी तो हम तफसीर के सेशन में हैं, कोई हमारा उस तरह का नहीं, वरना प्रैक्टिकल बहुत सारे मसले हैं। अगर किसी मौके पे हुआ तो हम सिर्फ इस पे क्वेश्चन आंसर सेशन में ही बहुत सारी चीज़ों को देख सकते हैं, और यकीन करें इस मसले को, इस मौजू को आम करने की ज़रूरत है। ये गुमशुदा विरसा है इस वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम का, कि सब कुछ पे जो इल्म गया वो इस पे नहीं गया। अल्लाह के नबी ने फरमाया कि मेरी उम्मत में से सबसे पहले जो इल्म उठ जाएगा ना, वो इल्मुल फराइज़ है। विरासत के मसाइल को इल्मुल फराइज़ कहते हैं, और फरीज़ा है, यानी इसका सीखना, इसको समझना फ़र्ज़ है। और आज आप देखें, गांव देख लें, पढ़े लिखे लोगों को देख लें, जो बहुत पढ़े लिखे होते हैं वो तो बातें ही नहीं सुनते, कहते छोड़ो छोड़ो ये ऐसी बातें हैं, और जो बेचारे बहुत कम पढ़े लिखे होते हैं वो छोटी छोटी बातों पर लड़ रहे होते हैं। तो अल्लाह से दुआ करें कि हमारे जो साथी अभी तक कुरान पाक के साथ नहीं जुड़े वो जुड़े, और ये घरों के अंदर रहनुमाई जाए। एक आप औरतों के मतलब की बात भूल गई थी, कि एक मर्द है, उसने बीवी का हक महर देना था, अभी नहीं दिया हुआ, बस दे देंगे वाली बात रही। अब मर्द का इंतकाल हुआ, अब क्या होगा कि वो औरत उसके विरसे में से भी हिस्सा लेगी, लेकिन उससे पहले जो बीवी का हक महर था ना, वो अदा होगा। हक महर बिल्कुल कर्ज की तरह, जैसे दूसरों का कर्ज होता है इसी तरह इसका कर्ज होगा। तो बीवी को फिर दो हिस्से मिलेंगे शौहर की जायदाद में से, एक अपने कर्ज की यानी हक महर की अदायगी की सूरत में, और दूसरा जो है वो उसके जो अपना उसका हिस्सा है उसकी सूरत में होगा।